यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुचुल्कामा भन्दा बढ़ी मत देखिएपछि बाजुरामा मतगणना स्थगित। स्याङजा र दोलोखामा मतगणना जारी। दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेद्वारको अग्रता कायमै। र रसियाले युक्रेनको हवाई प्रतिरक्षालाई समाप्त गर्न आणविक क्षेप्यास्त्र प्रयोग गरिरहेको युक्रेनी सेनाको दावी। बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र खको मतगणना स्थगित भएको छ। मतगणनाका क्रममा बुढ़ीगंगा नगरपालिका वड़ा नम्बर 3 मुचुल्कामा भएका मतभन्दा 98 मत बढ़ी देखिएपछि मतगणना स्थगित भएको छ। मतगणना गर्दा मुचुल्का भन्दा 98 मत बढ़ी देखिएपछि प्रदेश खको पनि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। यसअघि हिमाली गाउँपालिका 6 स्थित धीम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा 40 मत बढ़ी आएपछि प्रतिनिधि सभाको मतगणना अहिलेसम्म रोकिएको छ। मतगणना अगाडि बढ़ाउने विषयमा राजनैतिक दलहरूसँग छलफल रहेकाले केही समयपछि निर्णय हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनु भएको छ। स्याङजा क्षेत्र नम्बर 2-1 नेपाली कांग्रेसका उम्मेद्वार भोजराज अर्याल विजयी हुनुभएको छ। आज बिहान सम्पन्न मतगणनामा उहाँ 15,161 मत प्राप्त गरी विजयी हुनुभएको हो। कांग्रेस उम्मेद्वार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार मोहन रेग्मीलाई 2,730 मतान्तरले पराजित गर्नुभएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। स्याङजा क्षेत्र नम्बर 2 कांग्रेसका धनराज गुरूङको अग्रता कायमै छ। दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार गंगा कार्कीले अग्रता लिनु भएको छ। हालसम्म 9,007 मतगणना हुँदा उहाँले 5,635 मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले 2,928 मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिली रत्न श्रेष्ठले जानकारी दिनुभयो। जिल्लाको प्रदेशसभा 1 6,977 मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दन राज काप्ले 3,733 मत तथा एमालेका नरबहादुर श्रेष्ठले 2,728 मत प्राप्त गर्नुभएको छ। प्रदेशसभा 2 6,616 मतगणना हुँदा कांग्रेसका वर्मा लामाले 3,515 र एमालेका भरत केसीले 2,561 मत प्राप्त गर्नुभएको छ। जिल्लाका 10 मतदान केन्द्रमा हिजो पुनः मतदान भएको थियो। जारी मतगणना अनुसार प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ। हालसम्म नेकपा एमाले 27,73,999, नेपाली कांग्रेसले 26,44,241, नेकपा माओवादी केन्द्रले 11,61,256, राष्ट्रिय स्वतन्त्र पार्टीले 11,19,996, राष्ट्रिय प्रजातन्त्र पार्टीले 5,85,921, जनता समाजवादी पार्टी नेपालले 4,20,931 मत प्राप्त गरेका छन्। त्यस्तै जनमत पार्टीले 3,94,345, नेकपा एकीकृत समाजवादीले 2,94,063, नागरिक उन्मुक्ति पार्टीले 2,71,658 र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले 1,67,278 मत प्राप्त गरेका छन्। भर्खरै सम्पन्न निर्वाचनको मत परिणामलाई हेर्दा यसपटक मधेस प्रदेशमा सत्तारूढ़ र विपक्षी दुवै गठबन्धनलाई सरकार बनाउन सकसपूर्ण हुने देखिन्छ। 2074 सालको निर्वाचनमा जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार गठन गरेको भए पनि अहिले अवस्था फेरिएको छ। मधेस प्रदेशमा कुनै पनि दलको बहुमत नआएका कारण त्यहाँ कुन दलको नेतृत्वमा कसरी सरकार निर्माण हुन्छ भन्ने अहिले अन्यल नै छ। मधेस प्रदेश सरकार निर्माणका लागि पहिलो पटक निर्वाचनमा भाग लिएको जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारहरू निर्णायक देखिन्छन्। संवाददाता बाबुराम तिमिल सिन्हाको यो रिपोर्ट।
मक्सिर 4 सम्पन्न प्रदेश सभाको चुनावको प्रत्यक्ष तर्फको सबै मत परिणाम सार्वजनिक भइसक्दासम्म मधेस प्रदेशमा सरकार बनाउन आवश्यक बहुमत कुनै पनि दलले ल्याउन सकेनन्। मधेस प्रदेशका 8 जिल्लामा प्रतिनिधि सभाका 32 र प्रदेश सभामा 64 निर्वाचन क्षेत्र रहेकोमा प्रत्यक्ष तर्फको सबै नतिजा सार्वजनिक भइसकेको छ। प्रदेश सभाका 64 प्रत्यक्ष निर्वाचन क्षेत्रमा नेकपा एमाले 15, नेपाली कांग्रेसले 13, जनता समाजवादी पार्टीले 9, लोकतान्त्रिक समाजवादी पार्टीले 7, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले 4-4 सीट प्राप्त गरेका छन्। त्यस्तै 6 स्वतन्त्र पनि प्रत्यक्षतर्फ निर्वाचित भएका छन्। दुवै गठबन्धनले प्राप्त गरेको सीट संख्यालाई हेर्दा सत्ता गठबन्धनसँग मध्य प्रदेशमा प्रत्यक्षतर्फ 28 र नेकपा एमालेको गठबन्धनसँग 24 सीट छ। प्रदेशतर्फको 40% समानुपातिक मत परिणाम र सीट संख्या पनि प्रत्यक्षकै अनुपातमा हुने हो भने पनि मध्य प्रदेशमा कुनै पनि दललाई सरकार बनाउने बहुमत पुग्ने देखिँदैन। विश्लेषक चन्द्रकिशोर:
जनमत पार्टी एउटा नयाँ स्पेस लिएर आएको छ। उसको संख्या यस्तो हो कि उसको बिना मध्य प्रदेशमा एउटा स्थिर सरकार दिन गाह्रो भएको अवस्था हो भन्ने मलाई लाग्छ।
107 सदस्यीय मध्य प्रदेशमा सरकार बनाउन 54 सीट आवश्यक पर्दछ। तर सत्ता पक्ष र विपक्षी दुवै गठबन्धन दलले अन्य दलको सहयोग नलिई सरकार बन्न सक्ने अवस्था छैन। प्रत्यक्षतर्फ 6 सीट जितेको जनमत पार्टीले समानुपातिकमा पनि सोही हाराहारीमा मत ल्याउन सके सरकार निर्माणमा जनमत पार्टीले जुन गठबन्धनलाई सहयोग गर्छ उसैको सरकार बन्ने अवस्था देखिन्छ। यसका अतिरिक्त 6 स्वतन्त्र उम्मेद्वारले पनि सरकार निर्माणमा भूमिका खेल्न सक्ने बताउनुहुन्छ विश्लेषक देवेश झा।
जनमतको दुवै प्रत्यक्ष र समानुपातिक मिलाएर सम्भवतः 12 सभासद हुनेवाला छ प्रदेश सभा। अर्थात जनमतले जता समर्थन दिन्छ त्यसैको सरकार सजिलो बन्छ। एमाले गठबन्धनलाई थप केही सीटको आवश्यकता पर्छ तर सत्तारूढ गठबन्धनलाई त जनमतले समर्थन गरे पुग्छ।
अघिल्लो निर्वाचनमा मध्य प्रदेशमा समानुपातिक सहित जसपाले 29 र लोसपाले 25 सीट प्राप्त गरी सरकार गठन गरेका थिए। तर पछि केन्द्र सरकारमा नेकपा एमाले र हालको लोसपा बीच सत्ता समीकरणको कसरत भएपछि हालको सत्ता गठबन्धनले जसपा सरकारलाई समर्थन गरेको थियो। तर निर्वाचनको संघारमै सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि मध्य प्रदेशको निर्वाचनको समीकरणमा परिवर्तन आयो र यसबाट अब बन्ने मध्य प्रदेशको सरकारको समीकरणमा समेत असर पर्ने देखिन्छ। यसअघि यो प्रदेशमा मध्य केन्द्रीय दल सरकार निर्माणमा निर्णायक रहे पनि अहिले परिस्थिति फेरिएका कारण त्यहाँ अब कसको नेतृत्वमा र कुन समीकरणका आधारमा सरकार निर्माण हुन्छ भन्ने हेर्न बाँकी नै छ। बाबुराम तिमिलसिना, रेडियो नेपाल, काठमाडौँ।
मध्य प्रदेशमा सरकार निर्माण सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। कैलालीको धनगढ़ीमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। ग्रेडरले किचेर छात्रा चेतना साउदको मृत्यु भएपछि न्यायको माग गर्दै आज पनि बिहानैदेखि हसनपुर क्षेत्रमा विद्यार्थीहरूले प्रदर्शन शुरू गरेका थिए। शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूलाई प्रहरीले बल प्रयोग गरी धरपकड़ गरेको प्रत्यक्षदर्शीले बताएका छन्। शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र प्रदर्शन गरेको देखिएकाले केहीलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीय प्रशासनले जनाएको छ। राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ। आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत संकलन, प्रमाणीकरण, निशा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणको काम निर्वाचन आचार संहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ़ने क्रममा छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जानुहुने भएको छ। नेता पुनलाई पुरानो रोग जण्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेन्जेन स्थित थर्ड पीपुल्स अस्पताल जान लाग्नु भएको हो। यसअघि 2078 साल मंगिरमा पनि उहाँको सही अस्पतालमा एक महिना उपचार भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी 5 पूरा गर्ने गरी आफू काममा लाग्ने बताउनु भएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै 5 जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताउनु भएको हो। नेकपा माओवादी केन्द्रका नेत्री तथा दाङ क्षेत्र नम्बर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले भावी प्रधानमन्त्रीको टुंगु गठबन्धनभित्रबाटै हुनुपर्ने बताउनु भएको छ। उहाँले अहिले निर्वाचनको समानुपातिक मत परिणाम आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिर भन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुंग्याउन आग्रह गर्नुभयो। रूपन्देहीको बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दावी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताउनुभयो। उहाँले राजनैतिक दलहरूले युवालाई पनि सम्मानजनक रूपमा अगाडि बढ़ाउनु पर्ने सुझाव दिँदै युवाको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ़दा मुलुक सही मार्गमा जाने उल्लेख गर्नुभयो। प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डीन रिचार्ड थम्सन बीच भेटवार्ता भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो। भेटमा अमेरिकी राजदूत थम्सनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गर्नुभयो। नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाका साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बाल बालिकाका क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। बागलुङमा सशस्त्र द्वन्द्वका कारण 2052 सालपछि बन्द भएको गुरूकुल पुनः सञ्चालनका लागि धार्मिक महोत्सवको आयोजना हुने भएको छ। जिल्लाको काठी खोला गाउँपालिकालाई शैक्षिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका लागि मंगिर 22 28 गतेसम्म धार्मिक महोत्सव आयोजना गरिने भएको हो। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
2052 सालपछि बन्द भएको गुरूकुल पुनः सञ्चालनका लागि बागलुङको काँटेखोला गाउँपालिकामा धार्मिक महोत्सव सञ्चालन हुनेछ। त्रिपुरेश्वर महादेव मन्दिर, परमानन्द सन्यास आश्रम, रामकोट व्यवस्थापन समिति तथा बिहुकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा यही मंगिर 22 गतेदेखि 28 गतेसम्म धार्मिक महोत्सव सञ्चालन हुनेछ। मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका सह संयोजक गौरी शंकर शर्मा
चन्दा संकलन गरेर गुरूकुल स्थापना गर्नको लागि र यो धार्मिक पर्यटन क्षेत्रको भौतिक पूर्वाधारदेखि लिएर शिक्षा, पर्यटन लगायत सम्पूर्ण एउटा आध्यात्मिक केन्द्र स्थापना गर्नको लागि यो योजना हामीले चाहिँ अगाडि सारेका छौं।
काँठे खोलालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न तथा यहाँको दिगो विकासका लागि महोत्सव महत्वपूर्ण बन्ने बताउनुहुन्छ स्थानीय शिक्षा सेवी भीष्म कण्डेल।
यस क्षेत्रभित्रका सम्पूर्ण समुदायहरूमा विशेष सचेतना फैलाउनेछ, संस्कार फैलाउनेछ र देशैभरिका धार्मिक बौद्धिक व्यक्तित्वजनहरूको आगमन हुने हुँदा यो क्षेत्रको दिगो विकासलाई अनन्त कालसम्म प्रभाव पार्नेछ।
धार्मिक गतिविधिको माध्यमबाट समाजलाई अगाडि बढ़ाउनका लागि स्थानीय सरकारले पनि लगानी गर्ने भएको छ। काँठेखोला गाउँपालिका वडा नम्बर 5 अध्यक्ष ज्ञाननाथ कण्डेल।
धर्मका हिसाबले पनि समाजलाई अघि बढ़ाउन सकिन्छ भन्ने हेतुले काँठेखोला गाउँपालिका वार्ड नम्बर 5 पनि धार्मिक महोत्सवमा र यो शिवालय त्रिपुरेश्वर महादेव मन्दिरमा बजेट राखेर यसलाई विकास गर्नमा सहयोग गरेका छौं।
काँठेखोला गाउँपालिका लाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन तथा प्रतिकूल राजनीतिक अवस्थाका कारण बन्द भएको गुरूकुललाई सञ्चालन गर्नका लागि महोत्सवले महत्वपूर्ण सहयोग पुर्याउने अनुमान गरिएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि हालसम्म 13,000 युक्रेनी सैनिक मारिएका एक वरिष्ठ अधिकारीले बताउनु भएको छ। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोलियाकले युद्धका क्रममा हताहत भएकाहरूको यकिन तथ्याङ्क भन्न गाह्रो भए पनि हालसम्म 10-13,000 सैनिकले ज्यान गुमाइसकेको बताउनुभयो। रसियाले युक्रेनको हवाई प्रतिरक्षालाई समाप्त गर्न आणविक क्षेप्यास्त्र प्रयोग गरिरहेको युक्रेनी सेनाले जनाएको छ। युक्रेनी सैन्य विज्ञहरूले हालैका दिनहरूमा युक्रेनको महत्वपूर्ण पूर्वाधारमा ठूलो हमला गरेपछि रसियाले आफ्नो आणविक क्षेप्यास्त्र धेरै मात्रामा घटाएको अनुमान गरेका छन्। अब खेलकुद। कतारमा जारी फिफा विश्वकप फुटबल सन् 2022 अन्तर्गत आज समूह चरणको अन्तिम खेल घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल बीच नेपाली समयअनुसार राति 9:15 हुनेछ। त्यस्तै आज हुने अर्को खेल क्यामरून र ब्राजिल तथा सर्बिया र स्विजरल्याण्ड बीच नेपाली समयअनुसार राति 12:45 हुनेछ। यसअघि हिजो भएको खेलमा मोरक्को र स्पेन तथा क्रोएसिया र जापान अन्तिम सोह्रमा प्रवेश गरेका छन्। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। मुचुल्कामा भन्दा बढ़ी मत देखिएपछि बाजुरामा मतगणना स्थगित। स्याङ्जा र दोलखामा मतगणना जारी। दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेद्वारको अग्रता कायमै। र रसियाले युक्रेनको हवाई प्रतिरक्षालाई समाप्त गर्न आणविक क्षेप्यास्त्र प्रयोग गरिरहेको युक्रेनी सेनाको दावी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।